نعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. النبي أولى بالمؤمنين من أنفسهم وأزواجه أمهاتهم، وأولو الأرحام بعضهم أولى ببعض في كتاب الله، صدق الله العظيم. محترم بزرگوں اور بھائیوں، ایمانیات میں ایک بہت بڑی بنیاد ہے، وہ حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم پر ایمان ہے.
Respected scholar is saying, dear brothers and others, that one of the foundations of our iman is to believe in Nabi sallallahu alaihi wasallam.
سارے نبیوں پر بھی ایمان ضروری ہے، سرکار پر بھی ایمان ضروری ہے.
To believe in all the messengers, but especially Nabi sallallahu alaihi wasallam.
رسالت پر ایمان کا کیا مطلب ہوتا ہے؟
What does that mean to believe in رسالت؟
جیسے اللہ پر ایمان کا ایک خاص مطلب ہے، رسول پر ایمان کا بھی ایک خاص مطلب ہے.
Just as when we say to believe in Allah, there's a special meaning to it. It means something. So similarly, when we say we believe in رسالت, what does that mean?
علماء نے فرمایا ہے کہ رسول پر ایمان لانے کے صلی اللہ علیہ وسلم، جو حضور کا نام آیا تو صلی اللہ علیہ وسلم آنے کا کہتے رہے، رسول صلی اللہ علیہ وسلم پر ایمان لانے کے مطلب میں ایک بات یہ ہوتی ہے کہ آپ اللہ کی طرف سے بھیجے ہوئے ہیں، اللہ کے بندے ہیں اور اللہ کے رسول ہیں.
The scholars have informed amongst many other things that one of the things, the foundation for believing in Rusul, believing in the Risalat, believing in Nabi sallallahu alayhi wa sallam, is that he is sent by Allah subhanahu wa ta'ala. And whenever his name is mentioned, we should say sallallahu alayhi wa sallam.
جب کوئی آدمی یہ کہتا ہے کہ میں رسول صلی اللہ علیہ وسلم پر ایمان لاتا ہوں، تو کیا آپ کو ایک رسول صلی اللہ علیہ وسلم کی حیثیت سے ماننا ہے کہ میں مانتا ہوں کہ آپ رسول ہیں، یا میں اپنے لیے مان رہا ہوں کہ آپ میرے لیے اللہ کے رسول ہیں؟ دونوں میں فرق ہے. رسول پاک صلی اللہ علیہ وسلم کو ماننا کہ آپ اللہ کے رسول ہیں، میں کہ ایک رسول ہیں، ایک یہ کہ آپ اللہ کے رسول ہیں اور میرے لیے رسول ہیں، میں آپ کی رسالت کو اپنے لیے قبول کرتا ہوں، یہ دو میں تھوڑا فرق ہے.
So there's two things that are involved when we understand the concept of رسالت. One is to say that Nabi صلی اللہ علیہ وسلم was amongst one of the messengers that Allah subhanahu wa ta'ala sent to the planet for the guidance of mankind. The second is that Nabi صلی اللہ علیہ وسلم was sent for me as a means of my own personal guidance.
اور دوسروں کے ساتھ ساتھ
along with others
میں نے اس کو اپنے لیے قبول کیا.
And I have accepted him as my way of who I should follow.
اس کو تھوڑا سا اس طریقے سے سمجھنا ہے کہ ماشاءاللہ یہاں جتنے حضرات ہیں، اکثر ان میں سے شادی شدہ ہیں، تو اپنی اپنی بیویاں ہیں ان کی. ایک ہم اس بات کو مانتے ہیں کہ یہ فلاں کے شوہر ہیں اور فلاں ان کی بیوی ہیں.
One way to understand this is that mashallah, many of the brothers here, they're married, and we sometimes introduce ourselves, oh, this is the husband of so-and-so, or she is the wife of so-and-so.
اور ایک یہ ہے کہ ایک اپنی بیوی کے بارے میں آدمی سوچتا ہے کہ یہ میری بیوی ہے اور میں اس کا ہسبینڈ ہوں.
But the other thinking is that no, this is my wife and I am her husband.
تو دوسروں کی بیویوں کو ماننا ایک جنرل ماننا ہوتا ہے.
To attribute the relationship of husband and wife to others, it's a generality.
Usse aapka koi taluq lena dena nahi hota, aapke koi huquq zimmedari mutalliq nahi hote.
You have nothing to do with that. There's no commandment that's enjoined upon you.
Na uska khana aapse mutalliq,
nothing to do with her feeding.
Na uska rehna aapse mutalliq,
about her housing.
Na uska janab wala nafqa sukuna kiswa hai na, na uske kapdon wagaira ka intezam aapse mutalliq,
or any other responsibility for her as far as clothing and feeding.
Na uske sath usne muasharat jisko kehte hain wo mutalliq,
or any dealings with her.
लेकिन जब कोई मेरी बीवी है तो उसका मतलब बिल्कुल अलग है.
When someone says she is my wife, it changes the meaning.
हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम मेरे रसूल हैं या जनरल रसूल हैं?
So Nabi sallallahu alaihi wasallam, is he my rasul or is he just a rasul?
सारे आलम के आप रसूल हैं.
Yes, definitely, he is the rasul for the whole universe.
सारे कायनात के आप रसूल हैं.
For every creation.
और अव्वलीन और आखरीन के रसूल हैं.
From the beginning to the end.
और नबियों के रसूल हैं.
And he is the rasul for all the prophets.
क्योंकि हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम बेसत की दुनिया में अपने जिसद अंसूरी के साथ अपने दूसरी जो पैदाइश है आपकी विलादत सानिया आपकी उसके साथ आप दुनिया में सबसे आखिर में आए. लेकिन आपकी जो विलादत नूरी है विलादत उला जिसको कहते हैं उसके साथ आप सबसे पहले हैं.
So Nabi sallallahu alaihi wasallam has two births. One is his birth here on this planet that he is the last of the chosen messengers. But as far as the birth of Noor, his actual birth, he was the first of all creations that Allah subhanahu wa ta'ala made.
इसीलिए अव्वल व आखिर जैसे अल्लाह पाक के नामों में से है हुजूर के नामों में से भी है.
That's why just as one of the names of Allah subhanahu wa ta'ala is he was the first and the last, similarly of the name of the Nabi sallallahu alaihi wasallam, he's the first and the last.
लेकिन वहां पे हुजूर के जो नाम लिखे हुए हैं उसमें अव्वल और आखिर भी लिखा हुआ है.
That's why see if you see one of the names of Nabi sallallahu alaihi wasallam it says he's the first and the last.
और जाहिर और बातिन भी लिखा हुआ है.
And he's the apparent and he's the sublime.
आप विलादत नूरी के एतबार से सबसे अव्वल हैं और बेशक जाहिरी के एतबार से सबसे आखिर हैं.
So according to his creation of Noor, he is the first. But according to the timeline of when he was sent up to this planet, he is the last.
इसीलिए अंबिया अलैहिस्सलाम के कमालात भी हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के कमालात का ही हिस्सा समझा जाता है.
So the perfection of the rest of the prophets is a portion of the perfection of Nabi sallallahu alaihi wasallam.
इसीलिए पुराने पाक में तमाम नबियों पर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने का वादा मजबूर है.
That's why it has been mentioned the promise of all the prophets to believe in Nabi sallallahu alaihi wasallam is mentioned in the Quran.
और उनकी मदद करने का भी वादा मजबूर है.
And that they have to help him.
और चूंकि आप जाहिर के एतबार से सबसे आखिर में तशरीफ ला रहे थे तो उनकी मदद का वादा जो नबियों ने किया है वो कैसे पूरा करते?
So the question arises, well, how can they help him when they precede him and he came after them? So what does that mean?
तो उस वादे को निभाने के वास्ते हज ईसा अलैहिस्सलाम पूरे पैगंबरों की तरफ से नुमाइंदा बनके रिप्रेजेंटेटिव बनके वो आएंगे हज ईसा अलैहिस्सलाम के उतरने की हिकमतों में ये लिखा हुआ है.
So one of the reasons, one of the wisdoms about the coming of Hazrat Isa alayhi salatu, you know, towards the end of time, is that he will be the representative of all the other prophets who's coming to help Nabi sallallahu alayhi wa sallam towards the end of time.
Is waade ko pura karne ke liye Maulana Badr Alam Mirti ne tarjuman sunna mein ye bahas bahut tafseel se ki.
Maulana Badr Alam Mirti, rahmatullahi alayhi, one of the you know pioneer scholars of our time, he explained this concept that he's coming here to help Nabi sallallahu alayhi wa
sallam. Aap to sari kainat सबके नबी हैं आप.
तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इज द नबी फॉर एवरीबॉडी.
और सबके रसूल हैं आप.
एंड इज द रसूल फॉर एवरीबॉडी.
अव्वलीन और आखिरीन के सरदार हैं आप.
ही इज द लीडर ऑफ द फर्स्ट एंड द लास्ट.
अना सय्यदु वुल्द आदम सरकार ने फरमाया कि मैं औलाद आदम का सरदार हूं.
नबी सल्लल्लाहु अलैहि वसल्लम सेड आई एम द लीडर ऑफ ऑल ऑफ द क्रिएशन ऑफ आदम अलैहि सलाम.
उतीत इल्म अल अव्वलीन व अल आखिरीन. मैं अव्वलीन और आखिरीन का इल्म दिया गया हूं.
आई हैव बीन गिवन द नॉलेज ऑफ द फर्स्ट एंड द लास्ट.
लिवा उल हम्द बियदी. हम्द का झंडा मेरे हाथ में होगा.
एंड द फ्लैग ऑफ प्रेज विल बी इन माय हैंड.
शफाअत कुबरा हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का हक है.
एंड द राइट ऑफ द इंटरसेशन द मेजर इंटरसेशन इज इन द राइट ऑफ नबी सल्लल्लाहु अलैहि
वसल्लम. किसी को जब यारा नहीं होगा तब सरकारे सल्लल्लाहु सरकारे दो आलम हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाएंगे कि अना लिहाजा मैं इसी काम के लिए हूं.
When no one will have the guts to stand in front of Allah subhanahu wa ta'ala to intercede on behalf of anyone, Nabi sallallahu alaihi wasallam stand in front. He said, "I will do this. I will fill this responsibility."
इसमें कोई शक नहीं कि आप सबके नबी हैं.
So there's no doubt the Prophet sallallahu alaihi wasallam is
आप सबके रसूल हैं.
That he is the prophet for everyone.
लेकिन मेरे सरकार पर ईमान लाने का और आपको रसूल मानने का मतलब क्या है?
But what does it mean that he is my rasul?
ऐसा है कि आप रसूलों में के एक रसूल हैं मैं भी मानता हूं.
The yes, we believe he is amongst one of the prophets.
या ये मतलब है कि आपकी रिसालत को मैं अपने लिए कबूल करता हूं जैसे कोई लड़की किसी को अपने लिए हस्बैंड के तौर पर कबूल करती है.
Or that I am accepting him as my personal prophet just as a bride accepts her responsibility and that she is now the wife of someone.
हम अपन जब जब हुजूर पर ईमान लाते हैं तो उस ईमान लाने में ये मफहूम है कि मैंने अपने लिए कबूल किया तब मैं उम्मती बना.
When we believe in Prophet Sallallahu Alaihi Wasallam, we acknowledge the fact that he is my prophet. That's why we become one of his ummatis.
और जब कोई उम्मती होता है तो उसके उसके बहुत एतबारात हुजूर के साथ जुड़ जाते हैं.
And when we become an ummati, we have a special connection with Nabi Sallallahu Alaihi Wasallam.
उम्मती जो है ना वो ताबे होता है सरकार उसके मतबू होते हैं.
And the ummati is the follower and Nabi Sallallahu Alaihi Wasallam is the leader.
उम्मती जो होता है वो मुतअल्लिम होता है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उसके मुअल्लिम होते हैं.
And the ummati is the student and Nabi Sallallahu Alaihi Wasallam is the teacher.
सबके इल्म सब उलूम की नफी करके उसको सरकार का इल्म लेना पड़ेगा.
And we deny and defy all other knowledges and we say the knowledge of Nabi Sallallahu Alaihi Wasallam is the problem.
अपने अपने जितने उलूम होते हैं सबको खत्म कर देना सबके नफी कर देना सरकार का जो इल्म है वो लेना.
And we reject all our own personal knowledge and we say this is nothing and we acknowledge the ilm of Prophet Sallallahu Alaihi Wasallam.
अपने मुशाहिदे की नफी करके हुजूर का इल्म लेना.
We deny that which we see but what we acknowledge what Nabi Sallallahu Alaihi Wasallam saw.
अपने जितने उलूम के ज़रा है उसमें विजदान और एहसास भी है उसकी भी नफी करके हुजूर का इल्म लेना.
Because amongst the means of knowledge that we have today is the things we see, the things that we acknowledge with our senses, but we deny them and we acknowledge that what Nabi Sallallahu Alaihi Wasallam saw.
जिसको आपने बड़ा बताया हमारे दिल में उसका बड़ापन बैठ गया.
Whoever he says is someone that should be respected, we respect him.
जिसको आपने छोटा और हकीर और जलील बताया उसका छोटापन और उसकी हकारत और जिल्लत हमारे दिल में बैठ जाए.
Whoever he says is no one, then his unimportance is in our hearts.
जिसको आपने हैसियत दी वो हैसियत वाला, जिसको बेहैसियत कर दिया वो बेहैसियत.
Whoever he gives honor, we respect. Whoever he disgraces, we disgrace.
जिसको इज्जत का मेयार बताया कि ये जिसके पास हो वो इज्जत वाला है वो अजीज, और जिसको जिल्लत में का मेयार बताया कि वो इसके पास हो तो वो जलील हमारे पास.
And whatever criteria he has set up for what is considered honorable, what is considered respectful, that's what we acknowledge. And whatever criteria he sets up is that which is disrespectful, that which is dishonorable, that's what we follow.
जो हुजूर ने फरमाया वो बिल्कुल सच.
Whatever he said is 100% correct.
और ऐसा यकीन उस पर कि अपने देखने अपने जानने अपने महसूस करने से ज्यादा.
And we should have such a belief that we acknowledge that more than what we see and more than what we know.
अपने लिए हुजूर को कबूल करने का मतलब ये होता है कि आप मुअल्लिम और हम मुतालिम, इल्म आपसे ही लेंगे.
So part of acknowledging the risalat of Nabi sallallahu alaihi wasallam is that he is the teacher, I am the student, and we gain from him.
और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हमारे मुरब्बी और हम आपसे तरबियत लेने वाले.
He is the one who trains me, he's the one who guides me, I'm the one who needs his training.
तरबियत का मतलब होता है कि ट्रेनिंग पूरी हर हर चीज की, उसमें हम हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के अपने को हवाले करना.
So तरबियत means we submit ourselves completely to the training of Nabi sallallahu alaihi wasallam.
जिसको हजरत पीराने पीर सैयदना अब्दुल कादिर जिलानी रहमतुल्लाह ने फरमाया कि मय्यित फी यदिल गस्साल की तरह होना पड़ता है कि जैसे गस्साल के हाथ में मय्यित हो वैसे हुजूर की तरबियत में अपने आप को देना.
The example of which our elders have said is that you are as if a body who is being washed by someone. You submit yourself and you let them take over you, let them do whatever they want.
जब आदमी इस तरबियत को लेता है तो वो बिल्कुल ऐसे हो जाता है जैसा कि जैसा कि जेवर जब बनना होता है तो उसको पूरी तरह सुनार के हाथ में गलने पिघलने के लिए तैयार होना पड़ता है.
And if we submit ourselves to his training and to his guidance, then we become as if a jewelry. When a jeweler designs something, the gold or whatever metal that he has, it's completely submitted into the hands of the jeweler so he can melt it and mold it and shape it the way he likes.
इसीलिए हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का जो उम्मती होगा जो तरबियत लेगा जाहिर और बातिन अंदरूनी सिफात और आमाल और आदतों के एतबार से और जाहिर के एतबार से बिल्कुल हुज़ूर की तरबियत को कबूल करेगा एक्सेप्ट करेगा लेगा अब्ज़र्व करेगा.
So a true ummati of Nabi sallallahu alaihi wasallam is he who absorbs the teaching of Nabi sallallahu alaihi wasallam on the outside and on the inside.
अब आप इनसे अंदाजा लगाइए कि कितनी भारी जिम्मेदारी हम पर है.
So now you can imagine how heavy of a responsibility that is.
और आप इसे अंदाजा लगाइए कि हम अभी कितनी दूर हैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान के मामले में कमाल के एतबार से.
And now you can imagine how far we are from where we should be.
और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत के एतबार से.
And how far we are from the love of Nabi sallallahu alaihi wasallam.
क्योंकि मोहब्बत का गलबा जो होता है वो किसी भी किस्म की मुखालफत को जला देता है.
Because the dominance of love erases any of the sort of emotions that's there.
حُبُّكَ شَيْءٍ يُعْمِي وَيُسِمْ كِسِي شَيْءٍ مُحَبَّتْ أَجَبْ.
Because the love of something will make somebody blind, it makes somebody deaf.
कुछ नहीं रहता आदमी के सामने.
Then you don't, you have nothing.
ना अपनी इज्जत की परवाह ना दूसरों की इज्जत की परवाह.
Then you don't worry about your own honor or somebody else's honor.
जब किसी लड़के को किसी लड़की से मोहब्बत हो जाती है और वो कहता है कि मैं तो इससे शादी करूँगा.
For example, if some boy says, you know, he's really in love with a girl, he said, oh, I really want to marry this girl.
हम माँबाप बोलते हैं कि हमारी नाक कट जाएगी तो वहाँ पे शादी मत कर.
So, but the parents said, no, don't do that. You're going to disgrace us.
तो बोलेंगे ठीक है तुम्हारी नाक कट जाए मुझे इसकी परवाह.
So the boy says, I don't care, that's fine. You get disgraced, but I'm going to marry this girl.
तो उसको दूसरों की भी परवाह नहीं है.
So he doesn't.
माँबाप की भी परवाह नहीं है.
He doesn't care about others, even his own parents.
वो कहते हैं कि भाई तेरा इल्म खराब हो जाएगा, तालीम खराब हो जाएगी, तो बोले कोई परवाह की बात नहीं.
He said, you know, you're going to ruin your future, you're going to ruin your education. He said, I don't care.
बोले हम तेरे को घर से निकाल देंगे, तो बोले कोई परवाह की बात नहीं, निकाल देंगे.
He said, we'll kick you out of the house. He said, it's okay, I'm ready.
बल्कि अगर उसको बोले कि तेरे को विरासत से महरूम कर देंगे, आग कर देंगे, तो ठीक है, कोई परवाह की बात नहीं, चले जाता.
So even if they say, we're going to disinherit you, he said, it's okay, I'm ready.
इतना अंधा बहरा होता है आदमी मोहब्बत में.
Because due to the love of something, someone becomes blind and deaf.
How
can the love of the Creator be less than the love of any mortal woman?
ظاہر ہے کہ جب لیلا سے محبت مجنو کو ہو گئی تھی تو کیسے حالات پیش آئے تھے.
Because one example of لیلا مجنو, the one a man was in love with a woman, how he went through different difficult circumstances.
تفصیلات سنتے ہی رہتے ہیں ہم.
And I'm sure you hear all the stories.
کس کس طرح کے واقعات پیش آئے ان کے ساتھ.
How he went through many difficulties.
تو کیسے وہ گلیوں میں پھرا کرتے تھے اس کی محبت میں.
How he
تابعی تھے. تھے. مجنو جو ہے وہ قیس ہیں, تابعی ہیں. حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کی خدمت میں دعا کے لیے ان کے ابا لے کے گئے ہیں ان کو.
This is, he's not a fairy tale, he's a true person. He's a tabi'i, he used to be the khidmat of Hazrat Basir Rahmatullah Alayh, and he was just so wild in the love of this woman that he used to wander the streets.
Baitullah ko leke gaye ki wahan umrah kara ke agar tauba karaunga to shayad mohabbat kam ho jayegi bol.
So someone thought, okay, let's take him to Baitullah.
Ke abba leke gaye.
Oh, his father. So his father took his own son to, you know, to Baitullah, to hopefully inshallah he does umrah and hopefully the love of that woman will be out of his heart.
To tauba uske baad unse kaha tawaf karte hue ke tauba kar lo, Allah taala dil mein se mohabbat nikal de lena.
So while they were doing tawaf, the father told, you know, the son who was in love, he said, look, make dua that Allah take out the love of this girl from your heart.
So unhone kaha ke ilahi tubtu min kullil maasi walakin hubba layla la tubu.
So then while he's doing tawaf, he said, oh Allah, I seek repentance from all sins except for this sin of loving this girl.
محبت کا قلبہ وہ چیز ہوتی ہے.
And that's how the dominance of love overtakes somebody's life.
ہمارے اولیاء اللہ کا جو انداز تھا کہ لوگوں میں حضور پاک صلی اللہ علیہ وسلم کی محبت کو بھڑکایا جائے, اور سب سے زیادہ وہ اس کو موضوع بنا کے کام کرتے تھے, اس کا سیکرٹ یہ تھا.
That was the secret of our elders, the pious people who went before us, that they used to imbibe the love of Nabi sallallahu alaihi wasallam into the hearts of the believers.
تاکہ حضور کی محبت میں اور حضور کے عشق میں آدمی ایسا فانی ہو جائے, ایسا فنا ہو جائے کہ ان کی مرضی کے خلاف کرنے کی ہمت ظاہر اور باطن سے ختم ہو جائے.
Because he was such so involved in the love of Nabi sallallahu alaihi wasallam that he would not have the guts or the courage to disobey him in any way.
دوسری بات کیا ہے, پھر ان کی محبت میں ہر قسم کی قربانی آسان ہو جائے.
And also that if you are involved in love that much, then you'll be ready to sacrifice everything for him.
جس کام کو انہوں نے لگایا ہے اس کام کو کرنا ہی کرنا ہے, چاہے اس کے لیے کچھ بھی کرنا پڑے.
And whatever task he told us to do, then we have to do it whatever it takes.
نہ جان کی پرواہ, نہ مال کی پرواہ, نہ عزت کی پرواہ, نہ بیوی بچوں کی پرواہ, اور نہ جناب والا وطن کی پرواہ, نہ جائیداد کی پرواہ, کسی چیز کی پرواہ ان کو نہیں تھی.
We don't worry about anything. Worry about our energy, our wealth, our time, our family, our wife and children, our inheritance. Nothing. We say, no, I have to do this what Nabi sallallahu alaihi wasallam told me to do.
جب اس طریقے سے وہ فنائیت آ جاتی تھی لوگوں میں, تو پھر وہ حضور پاک صلی اللہ علیہ وسلم کے منشے کو اور آپ کی تربیت کو ابزرو کر لیتے تھے, لے لیتے تھے پورا.
when we're so immersed in this love of Nabi sallallahu alaihi wasallam, then we have the capacity to absorb the love of Allah, of Nabi sallallahu
alaihi wasallam.
And if we have this characteristic, inshallah, we'll have the perfection of
iman.
What was the special thing about Ashaba?
Unki khas baat yahi thi,
this was what was special about them.
Jab aap par wo iman laate the, to sabse zyada aapki mohabbat unke dil mein ghar kar jati.
That as soon as they believed in Nabi sallallahu alaihi wasallam, they would be, you know, involved in his love.
اور اس کا نتیجہ یہ ہوتا تھا کہ ہر چھوٹی بڑی چیز میں حضور پاک صلی اللہ علیہ وسلم کے اداؤں کو دیکھتے رہتے تھے اور لیتے رہتے تھے.
And the result was that they needed to follow and observe Nabi صلی اللہ علیہ وسلم every, you know, major minor thing.
اتنا واچ کرتے تھے صحابہ حضور پاک صلی اللہ علیہ وسلم کو کہ دنیا میں کسی نے اپنے محبوب کو اتنا واچ نہیں کیا.
And they used to observe him so much, they watched him so much that no one else in the history of mankind observed anybody else, you know, in such a manner.
ایک جزیہ میں بتاؤں گا تو آپ اندازہ کر سکتے ہیں.
One example is going to give you.
فرمایا حضور پاک صلی اللہ علیہ وسلم کے سر میں اور داڑھی میں ملا کر 19 بال سفید تھے.
The Sahaba Kiram say that the combined number of white hair in Nabi صلی اللہ علیہ وسلم's beard and hair was 19.
آپ اندازہ کیجیے کسی محب نے اپنے محبوب کو اتنا واج کیا ہے.
Can you imagine, can anybody else who loves anyone else, any human, did they even observe this, the number of white hair?
اس کے بال تک گن لیے.
They even counted the number of hair.
اتنا قریب سے واج کرتے تھے.
That's how much they
were. اتنا دھیان سے واج کرتے تھے.
That's how much they were observing.
ایک ایک ادا کو آپ کے دیکھتے تھے.
And they watched every small minute details.
اور ایک ایک ادا کو لیتے تھے.
And they took those details.
فنا ہو گئے تھے بالکل.
Because they were immersed in his love.
تاکہ کفار نے صحابہ سے پوچھا تھا کہ تم چاہتے کیا ہو.
It came to a point that the
جب گئے مختلف علاقوں میں تو صحابہ سے کفار نے پوچھا بھئی تم چاہتے کیا ہو.
It came to a point that when the Sahaba Kiram spread throughout the world, the non-Muslims used to ask him, what do you want?
پیسے چاہتے ہو تو پیسے دے دیں گے.
You want money, we'll give you money.
کچھ اور چاہتے ہو تو وہ بھی دے دیں گے.
You want something else, we'll give it to you.
کہتے ہیں تم ہمارے جیسے ہو جاؤ.
They said, no, we want you to be like us.
اللہ کی طرف بلانا ہے, اپنے طرف تو نہیں بلانا ہے.
Because we're not inviting towards us as humans. No, we're inviting towards Allah.
لیکن پھر یہ کیا بات تھی.
So what does that mean?
وہ یہ سمجھتے تھے کہ ہم جب ہماری طرف بلائیں گے تو وہ ہماری طرف ہو گئی نہیں, کیونکہ ہم ہیں نہیں بیچ میں.
Because they understood that we're not inviting towards us, because we're nothing, we're inviting towards Allah.
وہ ختم ہو چکے تھے.
Because they were decimated.
وہ اللہ رسول کی طرف ہی بلانا تھا ان کے لیے.
Their only job was to invite towards Nabi, Allah and His Nabi.
اسی کا یہی مطلب ہے فنا کا, کہ ان کے پاس فنائیت اتنی تھی کہ اپنا ارادہ, اپنا منشا, اپنی مرضی, جو کہ تربیت کا کمال ہوتا ہے, وہ ان کو حاصل ہو گیا.
That's what it means to be complete submersion, that they had no their own personal will, personal desires, nothing. They submitted themselves to the will of Nabi sallallahu alaihi wasallam.
اس لیے ہر کنڈیشن میں, ہر حالت میں, ہر حکم کو لینا, ہر حکم کے نوعیت کو لینا ان کے لیے آسان تھا.
That's why it was so easy for them to obey any commandment in any condition, in any condition they were put in, it was so easy for them.
اور اللہ تبارک و تعالیٰ نے میرے دوستو اس مضمون کو قرآن پاک میں بھی بیان کیا اور حضور پاک صلی اللہ علیہ وسلم نے احادیث میں بہت تفصیل سے اس کو بیان فرمایا.
And Allah سبحانہ وتعالیٰ has explained this in the Quran, Nabi صلی اللہ علیہ وسلم explained this in many hadiths.
میں نے جو آیت آپ کے سامنے پڑھی ہے اس میں یہ مضمون ہے.
This is the topic of the ayat that I have shared with you.
اللہ پاک فرماتے ہیں کہ نبی زیادہ حق رکھتے ہیں ایمان والوں پر ان کی جان سے بھی.
The translation of this ayat is that Allah, the messenger Nabi sallallahu alaihi wasallam, has more right on the believers than even their own lives.
آپ اندازہ لگائیے کہ کتنا بڑا لفظ ہے اور یہ صاف ہے بالکل. النبی اولا بالاولا بمعنی احق ہے, یہاں پر احق کے معنی میں النبی اولا بالمؤمنین من انفسہم, نبی زیادہ حق رکھتے ہیں ان ایمان والوں کے ساتھ ان کی جانوں سے بھی.
And this is a straight translation that Nabi sallallahu alaihi wasallam has more right, you know, to the Sahaba Kiram than even themselves, they had the right to their own lives.
اپنی جان کا کتنا حق بندے پر ہوتا ہے.
How much right do we have to our lives?
جان کی خدمت بھی ضروری ہے.
And we have to serve
جان کو زندہ رکھنا ضروری ہے.
Our body, we have to maintain our life.
کھلانا پلانا پہنانا ضروری ہے.
And we have to feed it and take care of it.
اس کی عزت بچانا ضروری ہے.
And take respect and guard its honor.
اس کی ضروریات فراہم کرنا ضروری ہے. لنفسک علیک حقا.
And to fulfill its necessities, just as the hadith Nabi Muhammad صلی اللہ علیہ وسلم saying, is that your body has right upon you.
تو حضور پاک صلی اللہ علیہ وسلم جان سے بھی زیادہ حق رکھتے ہیں.
So Nabi صلی اللہ علیہ وسلم has more right on us than even our own bodies.
اسی وجہ سے علماء نے فرمایا کہ ساری امت حضور صلی اللہ علیہ وسلم کی غلام ہے.
That's why the ulama have said that the whole ummah is the slaves of Nabi sallallahu alaihi wasallam.
اور غلام سے مراد صرف یہ نہیں ہے کہ ایک بولنے کے ایک مجاز ہے, جس میں یہ بات ہے کہ صاحب بولا جاتا ہے کہ سب کے سب غلام ہیں نہیں حقیقت کے اعتبار سے
and is not you know as a figure of speech no it's in reality we are the slaves of Nabi sallallahu alaihi wasallam
حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ میں کسی بھی حالت میں جھوٹ نہیں بولتا
نبی صلی اللہ علیہ وسلم said I will never lie in any condition
انه لا يقول الا حقا يمو ہمیشہ حق ہی بولتا
and he pointed to his tongue and said this tongue this mouth will only you know say the truth
agar huzur sallallahu alaihi wasallam ne mazak mein bhi kisi se koi baat kahi hai to wo haq hi farmayi hai
even if nabi sallallahu alaihi wasallam was joking with somebody even that was true
jaise mashhoor hai na ke ek khatoon aayi aur huzur pak sallallahu alaihi wasallam se arz kiya ke aap mere boodhi thi aapne farmaya ke mere liye jannat ki dua farma dijiye
that's a very famous incident that there was an old lady came to nabi sallallahu alaihi wasallam and she went up to him and she said please make dua for me
تو حضور نے فرمایا کہ بڑھیا تو جنت میں نہیں جائے گی
نبی صلی اللہ علیہ وسلم said that old ladies will not enter jannah
تو وہ رونے لگی
so she started crying
فرمایا جو بھی جائے گی وہ جوان ہو کے جائے گی
he said well, obviously whoever goes into jannah will go when they're young they'll be made young
جب آپ نے فرمایا کہ بڑھیا نہیں جائے گی تو اس کا مطلب یہ نہیں تھا کہ بوڑھے جنت میں نہیں جائیں گے اس کا مطلب یہ تھا کہ بوڑھے جوان ہو کے جائیں گے تو جنت کا بھی مزہ آئے گا ورنہ بڑھاپے کے ساتھ وہ کوئی ریہب سینٹر تھوڑی ہے
So what he meant is that obviously when you go to Jannah, you know, you the old people will be made young to enjoy the pleasures in Jannah. This is not a rehab home, you know, the Jannah is not a rehab home.
ایسے ہی حضور پاک صلی اللہ علیہ وسلم کا ایک خاص واقعہ پیش آیا ہے حضرت ظاہر صحابی کے ساتھ
There is another example incident نبی صلی اللہ علیہ وسلم with ظاہر
ظاہر ایک گاؤں کے صحابی تھے
He was a صحابی of a village
اور کالے پیلے بھی تھے ذرا
And he was a bit dark skinned
اور چہرے پر داغ وغیرہ بھی تھے ان
کے And he had patches on his skin
مگر حضور صلی اللہ علیہ وسلم سے بہت محبت فرمایا
But he loved نبی صلی اللہ علیہ وسلم very much
اور حضور پاک صلی اللہ علیہ وسلم ان سے بے حد محبت فرمایا
And نبی صلی اللہ علیہ وسلم also loved him a lot
حضور تو ہر امتی سے بے حد محبت کرتے
ہیں And نبی صلی اللہ علیہ وسلم loved every امتی
ہر امتی سے اس سے زیادہ محبت کرتے تھے کہ جس جتنا اس کے ماں باپ اس سے کرتے ہیں
And نبی صلی اللہ علیہ وسلم loves each and every امت more than our parents love us
تو جب حضور پاک صلی اللہ علیہ وسلم کے پاس آتے تھے تو گاؤں سے اپنے کھیت کی چیزیں باپ کی چیزیں لے کر حضور کی خدمت میں آتے تھے آداب میں سے بڑھو کہ آدمی خدمت کیا ہی کرتا ہے تو وہ اپنے گاؤں سے جو سامان ان کے کھیت وغیرہ میں ہوا کرتا تھا وہ پیش کر دیا کرتے
So whenever the Sahabi would come from the village to visit Nabi صلی اللہ علیہ وسلم he would bring some sort of gift from his village to present to Nabi صلی اللہ علیہ وسلم
تو آپ صلی اللہ علیہ وسلم اس کا دھیان رکھتے تھے کہ گاؤں والے جب شہر کو آتے ہیں تو کیا لے کے جاتے ہیں
So نبی صلی اللہ علیہ وسلم was watching and observing what do the people of the village bring to the people of the city
تو جو چیز شہر سے گاؤں والے لے جاتے ہیں حضور ان کے لیے خرید کے رکھتے تھے
So then he would also see and observe what do they want from the city So he would already buy and have it ready for them when he would go back
اور جب وہ آتے تھے تو حضور ان کو وہ دیا کرتے تھے
So when he would come نبی صلی اللہ علیہ وسلم would give those gifts to him
اور حضور یہ فرمایا کرتے تھے کہ ظاہرا بادیتنا ونحن حاضر ظاہر ہمارا گاؤں ہے اور ہم اس کے شہر ہیں
the نبی صلی اللہ علیہ وسلم said the ظاہر is our village and we are his city
تو آنا جانا رہتا تھا
so he used to come and go
ایک مرتبہ وہ گاؤں سے آئے
so one time he came from the village
اور سیدھا حضور کے پاس نہیں آئے یا آ رہے تھے تو وہ بازار میں سے آ رہے تھے
so he didn't go direct to نبی صلی اللہ علیہ وسلم he was passing through the shops
پیچھے سے حضور پاک صلی اللہ علیہ وسلم کسی وجہ سے آ رہے تھے کسی طرف سے
and from behind نبی صلی اللہ علیہ وسلم was coming from behind
آپ نے دیکھا کہ ظاہر آیا ہوا ہے
تو نبی صلی اللہ علیہ وسلم saw ظاہر and he said oh he's here
آپ اس کے پیچھے گئے اور زور سے پیچھے سے پکڑ لیا
so he went behind
him and صلی اللہ علیہ وسلم نے ظاہر کو پکڑ لیا
نبی صلی اللہ علیہ وسلم went behind ظاہر and he grabbed him
اور صحابہ کے ساتھ باز کے ساتھ حضور پاک صلی اللہ علیہ وسلم ایسا کرتے تھے تاکہ رعب میں کم ہو بے تکلفی ہو اور جناب کچھ اپنی بات بول سکے شفقت ہو سکے بے تکلفی ہو سکے تو ان کے دل کو تسلی دینے کے لیے ان کا رعب چونکہ حضور کو دیکھ کے لوگ لرزنے شروع کر دیتے تھے اور بات نہیں کر سکتے تھے اس میں استفادہ کم ہو جاتا تھا تو اس کو دور کرنے کے لیے محبت اور شفقت کا اظہار کرنے کے لیے کبھی کبھی کسی کے ساتھ اس طرح کی بات آپ نے فرمائی ہے تو ان کو آپ نے پیچھے سے پکڑ لیا
So Nabi sallallahu alaihi wasallam would sometimes do that to some people just to mitigate the rawb that he had on people. The Nabi sallallahu alaihi wasallam had a special fear that people would see him. So in order to mitigate that, in order to lessen that, so that people can benefit from him, so that that there would be an exchange of ideas and saying that he could talk to them, communicate with them, he would sometimes joke around with people in such a way.
Ye to aap jante honge ki Huzur sallallahu alaihi wasallam ke moajizat mein se ek rawb bhi hai.
And this is one of the miracles of Nabi sallallahu alaihi wasallam of rawb. fear.
نصيبتوں میں رعب حضور نے فرمایا کہ رعب سے میری مدد کی گئی.
This is the hadith Nabi صلی اللہ علیہ وسلم said that I have been given help through fear.
اور یہ بھی آپ نے سنا ہی ہوگا کہ کتنی دور سے آپ کا اثر بندے پر پڑتا تھا.
And also from the hadith that his roar would go far. People would be afraid of him even when they weren't near him.
مسافہ کا شہرین. جو آدمی حضور کی طرف آئے اور دو مہینے میں پہنچنے والا ہے وہاں سے ڈر شروع ہو جاتا تھا.
سبحان اللہ.
یعنی حدیث میں ہے بات.
This is in the hadith that the range of his fear was a range of 2 months travel. And someone who had to travel 2 months, they would be on their way to visit him, but they would have the fear of visiting him.
تو اب ظاہر ہے کہ سامنے والوں کا کیا حال ہوتا.
So obviously those that were close to him, can you imagine how much fear they would have?
اس کو بہت حکمت مصلحت سے آپ کم فرماتے تھے اپنے لوگوں کے لیے, کیونکہ وہ تو غیروں پہ پڑتا تھا نا زیادہ.
So Nabi sallallahu alaihi wasallam through these means of joking, you know, it would mitigate that fear that people would have. His fear was for them, for the others, but for his sahaba karam, for the close people, he would do things like this to lessen the fear.
اپنے ان کو پکڑ لیا زور سے.
So he grabbed from behind.
وہ گاؤں کے آدمی مضبوط.
So he was a villager.
گاؤں والے دیہاتی کسان لوگ بہت مضبوط ہوتے ہیں.
So and he was a villager, he was strong.
انہوں نے سوچا کہ مجھے کون پکڑ کے رکھ سکتا ہے. انہوں نے ہلنے کی کوشش کی.
So he said, who is this grabbing? So he tried to move around.
تو وہ تو حضور پاک صلی اللہ علیہ وسلم تھے, ان سے زیادہ طاقتور کون ہو سکتا ہے؟
So obviously,
جو پکڑا تو وہ حل ہی نہیں سکتے تھے.
So obviously Nabi صلی اللہ علیہ وسلم was a strong, very strong person. So obviously he couldn't escape him. So he was stuck.
انہوں نے دیکھا کہ اتنا پہلوان کون ہے جو مجھے ہلنے بھی نہیں دے رہا. تو انہوں نے آنکھوں کے کنارے سے دیکھا تو اندازہ لگا لیا کہ رہے یہ تو ہم محبوب ہیں میرے.
So he was trying to figure out who is this guy who's so strong. Then he looked from peeking from the corner of his eyes, oh, it's Nabi صلی اللہ علیہ وسلم.
تو اب انہوں نے جو ہے چھڑانا چھوڑ دیا.
So then he stopped fighting.
کیونکہ وہ تو حضور کے گود میں تھے.
So he was already in his hub.
فجعل يلصق ظهره بصدره صلى الله عليه وسلم.
So he started to massage his back to the chest of Nabi صلی اللہ علیہ وسلم.
ایک اپرچونیٹی تھی ان کو, ایسے کہاں ملتی ہے.
This is the opportunity. When do you get that?
تو حضور نے اس پر فرمایا کہ من یشتری هذا الغلام, اس غلام کو کون خریدے گا؟
So Nabi صلی اللہ علیہ وسلم said, who will buy this slave from me?
اور سب جانتے ہیں کہ ظاہر آزاد تھے, غلام نہیں تھے.
So when you say, you know, everybody knew that he was a free man, he wasn't a slave.
پھر آپ نے فرمایا کہ اس غلام کو کون خریدے گا؟
So when he said, who will buy the slave from me?
اور حضور مزاق میں بھی صحیح بولتے تھے.
So Nabi صلی اللہ علیہ وسلم, we know even when he's kidding, he's telling the truth.
اس کا مطلب یہ ہوا کہ امتی اگرچہ کہ وہ آزاد ہے لیکن سرکار کا حقیقی غلام ہے, چاہے تو آپ بیچ سکتے تھے.
So from this, the ulama have gone, you know, the details that even though this person, we are free, but we are the slaves of Nabi صلی اللہ علیہ وسلم.
جب وہ کہنے, آپ نے فرمایا کہ میں اشتری حاضر غلام, تو وہ رونے لگے.
So when he said this, he started crying.
تو فرمایا کہ رونے کیا بات ہے؟
He said, why are you crying?
تو کہنے لگے کہ آج آپ نے میری بولی لگائی, کاش میں خوبصورت ہوتا, کاش میرے چہرے پہ داغ نہ ہوتے, کاش میں کوئی فنکار ہوتا, کیونکہ فنکار غلام بہت قیمتی ہوا کرتے تھے. تو اگر میں آج کچھ قیمتی ہوتا تو آپ کو 4 پیسے مل جاتے, اب اگر میری کوئی قیمت بھی آئے گی تو آپ کو کیا ملے گا, اس افسوس پر رونا آ رہا ہے.
He said, you know, today if someone was to put a price on my head, nobody's going to pay too much money for me. You know, I'm dark skinned, I have patches on my face, no one's going to pay too much money for me. If I was someone special, if I had some special skill, if I was, you know, if I was good looking, if I was strong, people wouldn't pay money for me. So I'm crying because you're not going to get too much money from me.
تو حضور نے فرمایا یہ تو رونا شروع کر دیا, اور یہ چھوڑ دیا حضور نے.
So when he saw that he was crying, he let him go.
پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم فرمایا کہ نہیں, تم اللہ کے یہاں اور اللہ کے رسول کے یہاں بہت قیمتی ہو.
تو نبی صلی اللہ علیہ وسلم, you are very special and valuable in the eyes of Allah.
تو میرے بھائیو, حضور پاک صلی اللہ علیہ وسلم کے بارے میں یہ جو قرآن پاک میں فرمایا گیا, النبی اولا بالمؤمنین من انفسهم, نبی زیادہ حق رکھتے ہیں ایمان والوں سے ان کی جان سے, نبی پاک صلی اللہ علیہ وسلم کے حق ہم پر ایسے ہیں.
So this is what it means by this ayat, that Nabi صلی اللہ علیہ وسلم has so much right upon us, even more than our lives.
اس لیے اپنی کیا ذمہ داریاں ہیں ان کو سمجھنا بہت ضروری ہے.
That's why we need to understand what our personal responsibilities are.
ہمارا کوئی بھی کسی سے رشتہ ہوتا ہے تو کچھ ذمہ داریاں آ جاتی ہیں.
Whenever we have a relationship with somebody, we have certain responsibilities.
ہماری اولاد ہو جاتی ہے تو بحیثیت باپ ہونے کی ہماری ذمہ داری آ جاتی ہے.
When we have children, because as a father we have certain responsibilities.
بیوی ہے ہماری تو بحیثیت بیوی ہونے کی ہماری کوئی ذمہ داری ہے اس کے ساتھ.
When we get married, we have a wife, we have certain responsibilities.
ماں ہے ہماری تو بحیثیت ماں ہونے کی ہماری کچھ ذمہ داری ہے.
If we have a mother, the mother has certain responsibilities.
باپ ہے تو اس کی ایک ذمہ داری ہم پر.
Similarly with our father.
کتنے رشتے ہیں ہمارے, ان رشتوں کے ساتھ ذمہ داریاں ہیں.
All these relationships bring some responsibilities with them.
سرکار دو عالم صلی اللہ علیہ وسلم سے ہمارے امتی ہونے کا رشتہ ہے, ہماری کچھ ذمہ داریاں نہیں ہوگی.
So Nabi sallallahu alaihi wasallam, because we are his ummati, don't you think we would have some sort of responsibility?
In sabse zyada zimmedari hai.
So this is the biggest responsibility.
Isiliye jagah jagah Quran Pak mein huzur ke huquq ko bayan kiya gaya hai.
That's why throughout the Quran Allah subhanahu wa ta'ala is talking about the rights of Nabi sallallahu alaihi
wasallam. Wo huquq hi hamari zimmedari hai.
And those rights are our responsibilities.
Jaise Allah ke bande hone ki aise zimmedari hai, waise sarkar ke ummati hone ki aise zimmedari hai.
Just as we have responsibility of being a slave of Allah, similarly we have responsibility of being the ummat of Nabi sallallahu alaihi
wasallam. Aur ye aapko bolne ki zarurat nahi ki Allah ke bande bhi hone ki aise se jo zimmedari hai wo us aitbar se matlab wo aur bhi badi ban jayegi fir.
And through this it makes our responsibility as being the slave of Allah subhanahu wa ta'ala makes that much more grander.
Kyunki hum unke bande hain, wo hamare khaliq malik hain.
Because we are his creation, he is our creator.
जान हमारी उनके हाथ में है, जिंदगी मौत उनके हाथ में
है. He owns our life, he owns our death, he owns everything.
हमारी सारी जरूरतें उनके हाथ में है.
He all our necessities are in his hand.
तो वो भी जिम्मेदारी है.
So that's all responsibility.
रिसालत पर ईमान की भी जिम्मेदारी है.
So through all this is responsibility of iman.
रिसालत के ऊपर की जिम्मेदारियों में से कुरान पाक में बहुत जगहों पर है, एक आयत में चार जिम्मेदारियों का बयान.
So what are the responsibilities of risalat? In one ayat Allah Subhanahu wa ta'ala explaining four responsibilities of risalat.
एक बात तो ये फरमाया कि सबसे अहम बात ये है कि मजबूत ईमान उन पर होना.
The first thing is we should have strong iman.
उनकी बात पर यकीन है कामिल.
And we should have definite yakin on his words.
उलमा ने फरमाया कि इस जमाने में उम्मत का जो मसला है अल्लाह की बात पर और अल्लाह के नबी की बात पर जो कामिल भरोसा और कामिल यकीन होना था उसमें इज्तिहलाल आ गया, उस पर गर्दोगुबार छा गया.
And the scholars, they explain that one of the reasons for the degeneration of this ummah is our lack of yaqeen on the word of Nabi sallallahu alaihi wasallam.
Huzur ki baat par kaise yaqeen aata tha, ab andaaza kijiye ki agar huzur ne ek baat farma di hai to kuch bhi ho jaye. Hazrat Umar رضی اللہ تعالی عنہ ka jaise waqia hai Suraqa ke kangan ka.
So they would be like whatever Nabi sallallahu alaihi wasallam said, it's true and 100% no matter what happens. The example of Umar رضی اللہ عنہ and Suraqa.
Umar ke zamane mein jab फतुहात हुए, किसरा फतह हुआ, जब किसरा फतह हुआ, किसरा के बादशाह के जो कंगन होते हैं और उसका जो टोपी होती है, जो जेवर है वो, और उसके खजाने का जितना माल है वो हज़रत उमर रज़ी अल्लाह तआला अन्हु के पास बैतुल माल में ला लिया गया.
So during the time of Umar radiallahu anhu, when they had victories over the Persians, many of their jewelry from their treasury came to Medina.
हज़रत उमर रज़ी अल्लाह तआला अन्हु ने सबसे ज्यादा काबिल भरोसा आदमी अबू उबैदा इब्न जर्राह अमीन हादी उम्मा, हुज़ूर ने सबसे ज्यादा अमानतदार आदमी को अबू उबैदा को यह लक़ब दिया है. तो सबसे ज्यादा अमानतदार आदमी को यह जिम्मेदारी लगाई कि किसरा के लड़ाई के बाद में, किसरा से लड़ाई के बाद में जो माल बैतुल माल में आया है उसकी फहरिस्त बना के मेरे सामने पेश करो.
So the Umar radiallahu anhu assigned the most responsible, the most trustworthy of the persons of the Sahaba Ikram of this ummah, Hazrat Abu Ubaidah bin Jarrah radiallahu anhu, made him responsible to take an inventory of all the things that were coming in from the treasury of Qisr.
उन्होंने पेश कर दिया कि बैतुल माल में ये आया है.
So he presented a list. These are the things that are in the treasury.
हज़रत उमर ने एक लिस्ट देखी, उसके बाद कहा कि ये गलत है, इसको दोबारा करो.
So he read the list and he said, "No, this is not complete." He gave back. He said, "No, finish it."
खुद हज़रत उमर ने नहीं देखा था क्या क्या आया है. तो बैतुल माल में क्या आया क्या नहीं आया पहले से थोड़ा ही तय होता है.
Even though Umar radiallahu anhu didn't see what was in there, because obviously you don't know what's coming in from outside, so he was surprised. How could you say, "No, this is not complete"?
दूसरे दिन जो है जब लिस्ट देखी फरमा हाँ ये सही हो सकती है.
So then the next day as Abu Ubaid bin Jarrah brought another list, then we looked at that list, huh, said this list is correct.
To unse logon ne arz kiya ki hazrat aapne pehle kal galat kaise kaha aaj sahi kaise kaha.
So some people asked him, how did you make this decision that yesterday was not correct and today is correct?
Farmaya ke mujhe ye baat batayi gayi thi ki jab kisra fatah ho, kisra ko fatah karenge musalman, to us badshah ke jo kangan honge wo kangan aayenge usme baitul maal mein, aur बादशाह कैसे दिखता है, कैसे उसका लुक होता है, ये अरब नहीं जानते थे. तो किसी एक को अरब बादशाह का लिबास पहना के सारे सहाबा देखेंगे कि अच्छा बादशाह लुकिंग में ऐसा होता है, क्योंकि बादशाह को देख के ना था ही नहीं वहाँ पे उनके पास कोई बादशाह. तो उसके वास्ते सुराका एक सहाबी है, उनको कंगन पहनाया जाएगा. तो उसने फरमाया था कि बादशाह के कंगन सुराका के हाथ में होंगे. तो जब बैतुल माल में ये चीज़ आई तो उसमें सब फहरिस्त थी, कंगन नहीं थे. मैं समझ गया यह गलत.
So in order to you know, to take an inventory of all the jewelry that the kings wear, they needed a model. People didn't know, you know, what he looked like. So Nabi Sallallahu Alaihi Wasallam predicted before he left this world that the Hazrat Suraqa radiallahu anhu, he would be wearing the bracelets of the kings of Persia. So the first list, when that came in, it didn't have the bracelets of the king of Persia. And the second one did. So then people asked Hazrat Abu Bakr bin Jarrah, he's the most trustworthy, how did you overlook this?
तो उन्होंने फरमाया कि जो चक्की का पार्ट होता है वो भी आया था माले गनीमत में उसके नीचे पड़े हुए थे ये दो
मुसलमान He said, well, how did you order? He said, the grinder, there was something else that came in, and these bracelets were hidden under something else.
And when Hazrat Umar ne mujhse farmaya to fir maine ek ek cheez ko alag kiya to chakki ke part bhi hataye uske niche ye dono pad gaye.
So then when Hazrat Umar told me to do it again, I went and went through the whole list in more detail, and I found these bracelets.
Huzur Pak sallallahu alaihi wasallam ka ek ek irshad, ek ek baat aapki चाहे वो आखिरत से मुताल्लिक हो, दीन से मुताल्लिक हो, दुनिया से मुताल्लिक हो, पेशेंगोई से मुताल्लिक हो, किसी शख्स के बारे में हो, जैसे हुजूर ने फरमाया वैसे सहाबा को 100% यकीन होता था कि ये ऐसे ही है.
So each and every word of Nabi Sallallahu Alaihi Wasallam, the Sahaba Karam believe that that's how it's going to be. No matter if it deals with the stuff in the life hereafter, in this world, or people, individuals, or any administration, every single word Nabi Sallallahu Alaihi Wasallam said, the Sahaba Karam believed 100%.
Siddiq Akbar رضي الله تعالى عنه کی خدمت میں ان کے غلام نے دودھ پیش کر دیا.
One of the slaves of Hazrat Abu Bakr Siddiq رضي الله عنه presented some milk for him.
उन्होंने पी लिया क्योंकि वो दो तीन दिन से कुछ नहीं खाए थे.
Because he hadn't eaten for 2-3 days, he drank it.
सिद्दीक अकबर के बारे में लिखा है कि 6-7 दिन बगैर खाने पीने के भूखे रहने की आदत हो गई थी.
And they say about
इतनी भूख बर्दाश्त की उन्होंने.
That he had the habit of he had the capability, the capacity to stay hungry for 6-7 days.
तो तीन दिन के भूखे थे.
So he was hungry for 3 days.
खादिम ने दूध दे दिया तो पी गए.
So the servant brought some milk and he drank it.
जब पी गए तो खादिम ने पूछा कि आज आपने हमेशा तो आप पूछते हैं कि कहाँ से लाया कोई चीज में मैं देता हूँ तो आज नहीं पूछा आपने.
So normally it was his habit that whenever some food was presented to him, he would ask him, where did you get this from? But so the servant asked, you didn't ask me today.
फरमाया कि तू जानता है कि मैं तुझे पूछता हूँ, मुझे तुझे मालूम है कि मैं क्या खाता हूँ क्या पीता हूँ, तो यही मैं समझा जरूरत भी थी खाने पीने की, भूख लग रही थी, मैं समझा तू सही ही दिया होगा इसलिए मैंने पूरी पी लिया. अच्छा आप बता कहाँ से लाया.
So he said, obviously you know my habit and you know what things I have restrictions with and you know I was hungry. So I assumed you would bring something that would be okay. Okay, so now that I ask, you tell me now, where did you get this from?
तो कहने के जब मैं मुसलमान नहीं था उस वक्त मैं मंत्र पढ़ता था.
He said, when I wasn't a Muslim, I used to do some magic.
और गैर मुस्लिम जब मंत्र पढ़ता है तो उसमें शिर्क होता है.
And when the non-Muslims do magic, you know, they do some, you know, they read some words, there's shirk in there.
और मुसलमान के लिए मंत्र वो जो होता है वो कुरान हदीस का होता है वो सही होता है.
But for the Muslims, when they say some words, they read from the Quran, that's okay.
तो मैं जो मैं मंत्र पढ़ता था ज़माने जाहिलियत में उसमें एक कबीले वालों की ज़रूरत पर मैंने पढ़ा था.
So I used to, before I became a Muslim, I did this for some tribe of non-Muslims.
Uska juhl baqi tha, yani uski ujrat aur mazdoori baqi thi.
But they had promised to pay me, but they hadn't paid me.
To aaj main udhar se aa raha tha, to unhone us juhl mein ye doodh de diya mujhe.
So today I was coming through that area, as a form of repayment they gave me this milk.
Bas Siddiq Akbar ka to chehra badal gaya.
So when he heard this, his
color changed.
He started to vomit.
और जब वो नहीं निकला थोड़ा सा तो था वो पेट खाली था वो निकल नहीं रहा था.
And obviously he was only a little bit and he was already hungry so he didn't come out.
उन्होंने पानी डाल के उसको निकालना शुरू किया.
So he drank some water then he started to vomit.
थोड़ा सा निकलता रहा.
And a little bit started coming out.
उसके बाद खून आना शुरू हो गया.
Then he started to bleed, blood started coming out.
तो लोगों ने कहा कि हजरत बस कीजिए आप, पहले तो आपको मालूम नहीं था, दूसरे ये कि आप जितनी कोशिश कर सकते थे निकालने की निकाल चुके हैं आप, लेकिन अब खून आ रहा है तो अब तो खामोश हो जाइए. तो हजरत सिद्दीक अकबर ने उस वक्त जोश में आके फरमाया कि इसका एक एक कतरा भी अगर पेट में रहेगा तो उसको निकालने के लिए अबू बकर को अपनी जान देनी पड़े तो जान दे दूंगा, इसलिए तो मैंने सरकार से सुना है कि हराम गिजा पेट में जाने के बाद वो जहन्नम ही का हक बनती है, जन्नत उसको कबूल नहीं करती.
So then he said, if I have to, you know, so people complain, they ask, why are you putting yourself into so much difficulty? It's because obviously you're already hungry and you know, you tried as much as you could, but now that you're bleeding, why would you put yourself in so much difficulty? He said, yes, even if I had to, you know, sacrifice my life for the last drop of this milk, I would have done it. Why? Because I heard Nabi sallallahu alayhi wa sallam saying that whoever has even one morsel of haram in his body, that is right for the fire of Jahannam. So that's the amount of yaqeen they had. That's why they were very careful for halal and haram. Very cautious.
तो तमाम बातों में ऐसे ही
so they were like this in all and everything.
नमाज के बारे में आपने जो फरमाया हमारा यकीन वैसे ही
so the we should have the yaqeen that they had yaqeen about their prayer.
خوشی اور غم میں اسلامی طور طریق کے بارے میں اور اسلام کے خلاف چلنے کے بارے میں جو آپ نے فرمایا ہمارا یقین ویسے ہی ہو.
We should also have the same yaqeen when we are happy, we're sad in our rituals and our rusumat.
دین کی محنت اور فائدوں کے بارے میں جو آپ نے فرمایا ہمارا یقین ویسے ہی ہو.
We should also have the same yaqeen in the effort of deen.
ماں باپ کی خدمت کے بارے میں آپ نے جو کچھ بھی فرمایا ہمارا یقین ویسے ہی ہو.
The same yaqeen to serve our parents.
اس لیے پہلی چیز ہوتی ہے حضور پاک صلی اللہ علیہ وسلم کی بات پر کامل یقین.
That's why the foundation is to have complete yaqeen on the words of Nabi صلی اللہ علیہ وسلم.
دین کی محنت جس وجہ سے ہم کو کرنا ہے اس وقت وہ اس وجہ سے بھی کرنا ہے کہ یہ یقین جو ہے نا وہ ڈیولپ ہو. ہم ایمان رکھتے ہیں, حضور کو سچا مانتے ہیں, لیکن یقین کی یہ کیفیت ہم اپنے اندر نہیں پاتے, لانا ہے اس کو.
So one of the reasons why we make this effort of Iman is to bring that true understanding and the true quantity and the quality of yaqeen that should be in our hearts.
Because agar ye baat hamare andar aa jayi aa gayi hoti to ummat jo hai wo dunyavi nuksan ke muqable mein deeni nuksan ko ahmiyat de rahi hoti.
Because if that was true in the ummat of Nabi sallallahu alaihi wasallam, then we'd be very careful about the loss and our deficiency in our deen as we are careful about the deficiency in our dunya.
دنیا کے اندر مسلمانوں پر بہت کچھ ہو رہا ہے.
Today we find what's happening with the Muslims throughout the world.
ان کے گھر لوٹے جا رہے ہیں.
Their house has been destroyed.
ان کے مرد شہید کیے جا رہے ہیں.
The men are being martyred.
ان کو ریفیوجی بنایا جا رہا ہے.
They're becoming refugees.
کیا کچھ نہیں ہو رہا ہے.
We hear all this.
ہمارا دل دکھتا ہے, دکھنا بھی چاہیے.
And obviously we're sad when we hear about this.
وہ بھی محسوس کرتے ہیں کہ ان کا کتنا نقصان ہو رہا ہے.
And they also understand what type of loss this is.
ہم بھی محسوس کرتے ہیں کہ کتنا نقصان ہو رہا ہے.
We also understand.
ایک اس کے بعد میں دوسری حالت ہے وہ یہ ہے کہ اس میں سے بہت سے لوگوں کو سہولت دے کے ویزا وغیرہ دے کے یہاں پہ لا لیا جاتا ہے, امیگریشن دے کے لا لیتے ہیں.
And then we see one of the results is that people are giving some special treatment, they're giving visas and they're brought here in immigration.
وہاں کی بھی یہی حالت ہے لیکن یہاں کے میں اپنی ذمہ داری سمجھ میں آنے کے واسطے عرض کر رہا ہوں.
I'm just giving you an example. Yes, we have those problems back home also, but here in this country.
اب وہ یہاں آگئے.
So now they're here in this country.
یہاں آنے کے بعد میں انہوں نے اپنی شکل صورت بدل دی.
So now they've changed the way they look and the way they dress.
انہوں نے اپنا کھانا پینا بدل دیا.
And they changed what they eat.
نماز نہیں پڑھتے.
They don't pray.
روزہ نہیں رکھتے.
They don't fast.
بعضوں نے اپنے گلوں میں صلیب بھی ڈال دی.
Some people have put crosses on their
مسجد جانے کے بجائے چرچ جاتے ہیں.
Instead of coming to masjid, they go to churches.
حرام حلال کی تمیز نہیں رہی.
They have no distinction between حلال
and حرام. ناجائز تعلقات رکھتے ہیں.
And they have illegitimate relationships.
اب دو نقصان ہیں, دین کا نقصان یہ ہوا, دنیا کا نقصان وہاں ہوا.
So they have two problems. One, they have the deficiency, the loss in the hereafter, definitely, but they have a loss here in this world.
اور یہ بات میں مسلمانوں کی کر رہا ہوں.
And I'm talking just about the Muslims.
تو ان مسلمانوں کو یہ فیل ہے کہ وہ نقصان تھوڑا تھا, یہ نقصان زیادہ ہے.
So these people are thinking that, you know, the loss that I'm bearing for my dunya is less than the loss is more than the loss that I'm bearing for my deen.
Ya humko ye feeling hai ki ye musalmanon ka nuksan yahan jo ho raha hai ye zyada hai usse jo unka wahan hua tha.
Or are we feeling that their loss through all these activities is that more or less than the loss that they had back home through the deficiency in deen?
اگر وہاں نقصان ہو گیا اس کے بعد سے چندے کی اپیل کرو تو کیسا دل ہمارا اٹھ کے آتا ہے کہ کچھ نہ کچھ کر دے بھائی.
If something happens back home, everybody, there's a donation drive, oh, everybody, we want to give for the sake of our brothers and sisters overseas.
یہاں ان کا یہ جو نقصان ہو رہا ہے اس میں ہمارا دل کبھی اٹھا کے کچھ کرے اس کے لیے؟
But have we ever thought of doing something because of their deficiency in deen here?
تو یہ ہمارے علم کا قصور ہے. حضور پاک صلی اللہ علیہ وسلم کا علم ہے ہمارے پاس, اس کو وہ ہم نے قبول کیا جو حضور پاک صلی اللہ علیہ وسلم کا دیا ہوا علم ہے, یا ہم ابھی علم نفسی پر ہیں؟
So this is the deficiency in our علم, because we acknowledge the Nabi صلی اللہ علیہ وسلم, but in spite of that, what he is saying is true, but our the way we should be is not up to that level.
آپ لوگوں کے لیے بہت یہ بات نئی نہیں ہوگی, آپ بار بار سنے ہوئے ہیں. وہ جتنا پورا نقصان ہے ایک نماز چھوٹنے کے نقصان سے بھی کم ہے.
And I'm sure you've heard this before, that whatever loss they may have had is much less than missing one prayer.
میرے سمجھ میں چاہے آئے نہ آئے, نبی نے یہ فرمایا.
Whether I understand or not, this is what Nabi sallallahu alaihi wasallam said.
مجھے اس پر یقین کرنا ہے.
And I have to believe on that.
اب پوری زندگی ہی برباد ہو رہی ہے دینی اعتبار سے, تو اس کے بارے میں میرے ذہن میں یقین کتنا ہے.
So can you imagine what would happen to them if the rest of their life is away from deen?
اس لیے میرے دوستو دوسرا حق یہ بتایا گیا کہ دل میں عظمت آ جانا حضور کی, کہ سب سے زیادہ آپ کی شخصیت محترم, سب سے زیادہ آپ کی بات بڑی, آپ کی سنت بڑی, آپ کا طریقہ بڑا, آپ کی ہدایت بڑی, آپ کا لایا ہوا علم بڑا, سب سے زیادہ عظمت سرکار کے دل میں ہونا, یہ دوسرا حق ہے.
And the second right that we have, you know, he has on us is that he should be the most honorable person in our hearts. His love and his respect that we have for him should be the most that we have for anyone else.
تیسرا حق یہ بتایا گیا کہ جو کچھ آپ نے کام لگایا امت کو وہ کام کرنا.
Number three, whatever effort he put us on, we should do that effort.
انسانیت کی خدمت کے لیے.
To serve mankind.
انسانوں کو صحیح راستے پہ لانے کے لیے.
To bring mankind onto the straight path.
انسانوں کو اللہ کی طرف بلانے کے لیے.
To invite mankind towards Allah.
لوگوں کو اللہ سے تعارف کرا کے آخرت کی فکر پیدا کر کے ان میں آخرت کی یاد دلانے کے لیے محنت کرنا.
To introduce Allah subhanahu wa ta'ala to people, to make them concerned about the life hereafter, and to make them do the effort of deen.
Is khas mafhoom ko Quran Pak mein nusrat se tabir kiya jata hai.
This is what is defined as nusrat in the Quran.
Isko Allah ki nusrat bhi kehte hain, Allah ke rasool ki nusrat bhi kehte hain.
It's defined as the help of Allah and the help of the deen of Allah.
In tansurullah yansurukum, agar tum Allah ki madad karoge to Allah tumhari madad karega.
That the actual verse is, if you help Allah, Allah will help you.
Ya ayyuhallazina amanu kunu ansar Allah.
That this is the verse that, oh, you believe, be the helpers of Allah.
Aur huzur ke bare farmaya ke fallazina amanu bihi wa azru wa nasaru.
And it says by Nabi sallallahu alaihi wasallam, those who believe in him and those who have steadfast him and those who help him.
Aur chautha haq ye bayan farmaya, wattaba'u an-nur alladhi unzila ma.
And the fourth right is those who follow the light, the nur that he has brought.
Har cheez mein huzur pak sallallahu alaihi wasallam ki naqal karna.
So we should follow Nabi sallallahu alaihi wasallam in every single way.
Hum muqabla nahi karte sunnat par amal karke huzur ka.
We're not, there's no competition in following which sunnat is more.
Balki huzur pak sallallahu alaihi wasallam ki gulami mein unki naqal ki jati hai.
But we are following him as a slave, you know, as being his slave.
Huzur Pak sallallahu alaihi wasallam ki mohar aur aapki dastakat hamare har har amal par hogi, wo Allah tbarak wa taala ke haq qubool hoga, warna nahi hogi. Isliye naqal zaruri hai.
If his stamp and his approval is in all our actions, then that's accepted in the law. That's why it's important to follow him.
Isliye mere dosto us nusrat e deen ki ek zimmedariyon mein se hai ki hum apni zindagi mein اپنے جان میں سے, اپنے مال میں سے, اپنے اوقات میں سے, اپنی مصروفیت کے باوجود کتنا ہی بندہ بزی ہو, دین کی محنت کے لیے اس کو کچھ نہ کچھ ہمت ارادہ کرنا ہے کہ اس کو کچھ وقت لگانا ہے, اس کو مال لگانا ہے.
Therefore, under the auspices of this topic of helping the deen of Allah subhanahu wa ta'ala, we have to take out some time and energy from our busy schedules to give for the sake of deen.
اور دین کی محنت سے یہاں پر مراد دین پھیلانے کے لیے.
And the effort of deen means to spread deen.
اور دین کی محنت سے مراد بے طلبوں تک اللہ کی بات, اللہ کا پیغام پہنچانے کے لیے.
And the effort of deen means to go to those who do not have the desire to go and convey the message to them.
دین میں حصہ لینے میں ہم کچھ نہ کچھ حصہ لیتے ہیں.
And we want some portion in the effort of deen.
مسجد بن رہی ہے, چندہ دے رہے ہیں, دین میں ہم حصہ لے رہے ہیں دین کے کام میں.
We want a portion. For example, if they're fundraising for a masjid, we want to give something, so we have
مدرسہ بن رہا ہے, یونیورسٹی دارالعلوم بن رہا ہے, اس میں ہم حصہ لے رہے ہیں, ہم دین میں حصہ لے رہے ہیں برابر.
Someone constructing a madrasa, we want to give some money, so we have you know, some portion in that.
غریبوں کی مدد کرنے میں حصہ لے رہے ہیں, دے رہے برابر, یہ بھی دین کا کام ہے.
So to help the needy, we want to help. So this is also the effort of deen.
ضرورت مند بچیوں کی شادیوں میں خرچہ دے دینا, وہ بھی کرتے ہیں.
If some young girls need help getting married, yes, we help.
مگر یہ لوگوں کو دین پر لانے والی محنتیں نہیں ہوں.
But this is not an effort to bring people on deen.
اسی لیے جو بیت اللہ کی تعمیر میں حصہ لینے والے تھے ان پر اللہ نے فرمایا خاص طور پر, اجعلتم سقاية الحاج وعمارة المسجد الحرام کمن آمن باللہ والیوم الآخر وجاہد فی سبیل اللہ. جو تعمیر بیت اللہ کے اندر حصہ لے رہا ہے وہ اللہ کے راستے میں محنت کرنے والے کے برابر تم نے کر دیا ہے. لا یستوون عند اللہ, یہ برابر نہیں ہو سکتے, وہ الگ ہیں, یہ الگ ہیں.
That's why Allah subhanahu wa ta'ala is reprimanding those to correct their thinking, that those who used to help those in Hajj, that those who make the Masjid al-Haram and to feed those who come for Hajj. He said, do you think that those people are equal? He who builds a Masjid compared to him who goes in the path of Allah subhanahu wa ta'ala and gives fights with his own wealth and his own time, can they be equal? No, they can never be equal.
لوگوں کو جو بے طلب لوگ ہیں ان تک اللہ کی بات پہنچانا ان میں دین کی رغبت پیدا کر کے ان کو دین کی طرف متوجہ کرنا اور ان کو جہنم سے بچنے کا سامان فراہم کرنا کہ وہ جہنم سے بچنے والے بن جائیں تاکہ اللہ پاک کی بندگی میں آ جائیں حضور پاک صلی اللہ علیہ وسلم کی اتباع میں آ جائیں یہ جو محنت ہوتی ہے یہ محنت ایک الگ ہے بالکل جس کو نصرت سے ثابت کیا جاتا ہے اس میں میرا حصہ تھوڑا پڑھنا ہے.
So this effort of going to those who don't have the desire to do good and to explaining to them their purpose of life, to introducing Allah subhanahu wa ta'ala to them and to preparing them for the life hereafter, this is the ta'bir of nusrat al-deen. And we should have the desire to participate in this.
Iske bade fazail isi liye bayan.
And there's many virtues to this.
Aur agar isme kotahi ho gayi to uski badi sakht wa'idain bayan ki gayi.
And if there's a deficiency, collective deficiency, then there are big warnings for this.
Jab isme kotahi hoti hai to nek logon ko pehle pakda jata hai saza mein.
When there is a deficiency, the people who are pious, they are held responsible first.
Ye inki zimmedari thi ki ye jaage karna to inko hi tha, inhone nahi kiya.
Because they were the ones supposed to do it. Because they didn't do it, they're responsible.
اللہ تبارک و تعالی نے جبرائیل علیہ السلام کے پاس وحی بھیجی کہ ایک اس بستی کو تباہ کر دو.
And the proof of this is in the hadith that one time Allah subhanahu wa ta'ala sent Jibreel alayhi salam to destroy a village.
جبرائیل علیہ السلام آئے انہوں نے دیکھا کہ ایک بہت ہی نیک بندہ ہے.
And when Jibreel alayhi salam went to that village, he saw there was a very pious person in that village.
کبھی غلطی نہیں کرا, لم یعصی کا طرفت عین.
Would never disobey Allah subhanahu wa ta'ala, even the blink of an eye.
تو جا کے انہوں نے اللہ پاک کی خدمت میں اللہ سے عرض کیا کہ یا ربی ان فیہم عبدک فلان لم یعصی کا طرفت عین.
So they went back to and he asked Allah subhanahu wa ta'ala, there is a pious person there who will never disobey you even the blink of an eye.
اللہ تعالی نے فرمایا کہ پہلے اس کا گھر پلٹ پھر پوری بستی کا پلٹ.
So the response was, first you destroy his house, then you destroy the rest of the village.
باوجود دیندار ہونے کی اپنی ذمہ داری, جو بے دین تھا انہیں نہیں سمجھا, دیندار ہونے کے بعد کیسے نہیں سمجھا.
In spite of the fact that he was pious, we're not blaming those who didn't understand his responsibility of deen. He understood his responsibility of deen, but in spite of that, he did not care about the others.
کوئی بچہ ڈوب رہا ہو, دوسرے بھی لوگ ٹھہرے ہوئے ہوں, اور جو وہاں پہ پانی کے پاس میں جو ذمہ دار حکومت کا ہوتا ہے کہنا وہ وہ بھی ٹھہرا ہوا ہو, تو اب اگر یہ بھی نہیں پکڑ رہا, اس کو بچانے کے لیے کوشش نہیں کر رہا, تو سب سے پہلے کس کو پکڑا جائے گا؟
If someone is drowning, let's say in the swimming pool, if a child is drowning and there's people watching and they're trying to save him and there's a lifesaver on duty, but the child drowns, who will be held responsible?
He's فرمایا اقلبها عليه وعليهم. Allah نے فرمایا پہلے اس کا گھر پلٹ پھر پورے گاؤں کا گھر پلٹ.
And that's why it said, first you destroy his house, then you destroy the rest of the village.
فإن وجهه لم يتمعر فيا قط, اس کے چہرے پہ شکن نہیں آئی میری نافرمانی کو لے کے.
Because he didn't even wince, there's no sign of disapproval on his face.
اگر آتی تو ضرور محنت کرتا تو.
Because if there was, he would definitely have made an effort.
تو ہم اپنی جگہ پر سمجھتے ہیں کہ ہم بہت دیندار ہیں, لیکن ایسی چیزوں میں کوتاہی ہونے سے ان کے پاس ہماری دینداری کا یہ پول رہتا ہے.
So we think we are very, you know, pious, we are religious, but no, this is a sign of deficiency in our deen.
To sab zimmedariyon ko samajhna hai.
We have to understand all these responsibilities.
Ye bahut badi zimmedari hai.
This is a very important responsibility.
Chahe kis halat mein bhi hu, mujhe kuch na kuch himmat karni hai.
And no matter what my condition is, I need to participate in some way.
Allah tbarak wa taala ne badi aasaniyan farma di har kaam ke liye, to iske liye bhi aasani.
Allah made things very easy for us, and similarly in this way it's easy for us.
Agar mujhe akele pe zimmedari hoti karne ki, to main kaise nahi pa sakta isko.
If I was made responsible just by myself, it would have been very hard.
Akela individual agar karna chahun to main kahan se kar paunga isko?
Individually, it would be very hard for me to do this.
Wo to Allah Pak ne fazal farma diya ki usko ijtemai rang de diya.
That's why Allah subhanahu wa ta'ala blessed us, he made it a collective.
Jamaaton ki shakal bana di.
Gave us the shape of jamaats.
Har jagah usko muyassar kar diya.
And made it easy for us to wear.
Thoda bhi waqt nikal sakta hai, zyada bhi nikal sakta hai.
Ye more time, less time.
Nazdeek bhi ja sakte hain, dur bhi ja sakte hain.
Go near, go far.
Zyada paise bhi kharch karke ja sakte hain, kam paise bhi kharch karke.
Spend more money, spend less money.
اپنی مصروفیت کے ساتھ میں بھی کر سکتے ہیں, فرصت کے ساتھ
میں بھی کر سکتے ہیں.
ہر اعتبار سے اللہ پاک نے سہولت فرما دی.
According to your condition, Allah has made it easy for us.
فائدہ کتنا ہے,
and look at the benefits.
اور اثرات کتنے ہیں,
look at the effect.
پوری دنیا میں اللہ پاک اس کے اثرات ڈال رہا
ہے. We see the effect throughout the world.
تو اللہ پاک اس کے لیے مواقع فراہم کر رہا ہے.
So Allah's mother gives us opportunities.
اس کے لیے اجتماعات ہوتے ہیں.
And this اجتماعات gatherings.
مشورے ہوتے ہیں.
And the mashwaras.
ترغیب ترغیب ہوتی ہے.
And we give encouragements.
پروگرام بنتے ہیں.
And the programs are made.
ہمارے لیے آسانی ہو جاتی ہے.
To make it easy for us.
اس لیے میرے دوستو بھائیو, اس مبارک عمل کے اندر حصہ لینا حضور پاک صلی اللہ علیہ وسلم کے حقوق میں سے ہے جو ہمارے ذمہ ہیں.
That's why to participate in this effort is one of the rights of Nabi صلی اللہ علیہ وسلم upon us.
کوئی شک نہیں کہ ہم بہت گنہگار ہیں, بہت قصوروار ہیں, بہت خطا کار ہیں.
There's no doubt we're all sinners.
मगर ये है कि हम कसूरवार हैं, गुनहगार हैं, बल्कि छोड़ के बैठेंगे इसकी तो गुंजाइश नहीं है.
But that doesn't mean we leave it. We leave this effort.
हमें अपने हबीब पर कुछ तो करना ही करना है.
We have to show something, at least we did something.
उनके अपने ताल्लुक की वजह से कुछ जिम्मेदारी को लेना ही लेना है.
Because of our relationship with him, we have to do something.
उनके 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 जुमरे में कल खड़े होना है.
We're going to stand in front of him tomorrow.
उनके उनसे मुबारक उनकी मुबारक हाथों से जाने पहुंचा.
Inshallah, we're going to drink the drink of kosher from his blessed hands.
शुरू शुरू में ही शफात मिल जाए इसकी कोशिश करना है.
And we want to try to get his shafaat in the beginning.
एक शफात बहुत बाद में भी मिलने वाली.
One is way at the end.
उन्होंने फरमाया कि अल्लाह पाक मुझे जहन्नम में भेजेगा जाने के लिए निकालने के लिए गुनहगार ईमान वालों को. वो कोयलों की तरह होंगे होंगे और जहन्नम हुजूर को नुकसान नहीं पहुंचाएगी, वो तो ठंडी हो जाएगी. तो हुजूर पाक सल्लम अंदर जाके ईमान वालों को लाएंगे इस हाल में कि वो कोयले हो चुके होंगे जहन्नम में जल के. ऐसे भी उम्मती होंगे.
In the Hadith, Nabi Sallallahu Alaihi Wasallam saying that Allah Sallam give me permission that I will go into hell, and the hell will not be able to do any harm to Nabi Sallallahu Alaihi Wasallam. In fact, the hell will become cool to Nabi Sallallahu Alaihi Wasallam, and he will go and bring out and drag people, Muslims from hell, who will be turned into charcoal.
फिर उनको नहरुल हयात में डुबोया जाएगा.
Then they'll be dipped in the water of life.
जब उसमें से डुबा के निकालेंगे तो वो मोतियों की तरह चमकते हुए निकलेंगे.
Then when they come out, they will shine as pearls.
कहा जाएगा कि तुम बड़ी मुसीबत में थे.
यू वर इन अ लॉट ऑफ डिफिकल्टी.
तो वो कहेंगे कि मुसीबत क्या होती है, कोई याद ही नहीं रहा.
ही सेड वी डोंट नो एनीथिंग.
एक डिपका एक गोता जो है ना, उसमें सारी मुसीबत भूल जाएंगे.
दे फॉरगेट ऑल देयर प्रॉब्लम्स जस्ट बाय वन डिप.
तो एक वो भी शफाअत होगी.
सो यस,
अगर पहले ही पहले मिल जाए तो कितनी बड़ी बात है.
यस, दे इवेंचुअली दे विल इंशाल्लाह गेट शफाअत, बट व्हाई डोंट वी वांट द शफाअत इन द बिगिनिंग.
वो सब चीजें मेरे दोस्तों कब होंगी, जब हम अपने से जद्दोजहद करेंगे थोड़ी.
When will that happen? When we try to do something.
इसलिए अल्लाह पाक मुझे भी तौफीक दे, आपको भी तौफीक दे, ज़हन बनाए कि करना है इस काम को.
That's why may Allah give us all tawfiq, you and me, that make your mind up that yes, I have to do this.
देखो इस मुल्क में हमारी नस्लें इतनी ज़ाया ना हो जाएं.
That our generations not be destroyed.
हमारे नौजवान खत्म ना हो जाएं.
Our youngsters may not be lost.
आज हम उनको नहीं पकड़ पा रहे.
Today we're not able to handle them.
हमारी बच्चियों की हालत कितनी खराब होती जा रही है.
We know the condition of our daughters.
उनके अंदर तुगयानी सरकशी आ गई.
And they're starting to disobey and they go in the wrong path.
औलाद जो है वो माँ बाप की का किरदार अदा कर रही है कि माँ बाप उसके सामने औलाद बन गए हैं. आपकी इजाजत हो तो हम ये कर लें, आपकी इजाजत हो तो हम वो कर लें.
Today it's coming to the point where the parents are seeking permission from the children.
तो जो पेरेंट्स थे वो चिल्ड्रन बन गए, जो चिल्ड्रन थे वो पेरेंट बन गए.
चिल्ड्रन बिकेम द पेरेंट्स एंड द पेरेंट्स बिकेम द चिल्ड्रन.
हुजूर ने फरमाया था कि अंतल दिल अमत रब्बता, बादी अपने मालिक को जानेगी.
That's saying the hadith, you know, the first hadith in Bukhari where Nabi Sallallahu Alaihi Wasallam saying one of the signs of the coming of the Day of Judgment is that the slave girl would give birth to her master.
ये आने वाली नस्लों को अगर बचाना है तो मेहनत में उनको लगाना होगा.
So if you want to save the next generation, you have to involve them in this effort.
उन पर मेहनत करना होगा.
And to make an effort on them.
और हमको तो बिरादराने मुल्क को हिदायत पे लाना है.
And we have to work on our fellow citizens.
तो कितनी बड़ी जिम्मेदारी हमारी है.
It's a big responsibility.
इसलिए हमारा हमारे हमारी जान में अल्लाह के दीन का हक है, हिस्सा है.
So there is a right of Allah on our life.
और हमारे माल में अल्लाह के दीन का हिस्सा है.
And on our wealth.
और हमारी सलाहियतों में अल्लाह के दीन का हिस्सा है.
And on our talents.
और जिंदगी में ही करना है, मौत के बाद नहीं मिलने वाला.
And we have to do it while we're living. We can't.
जिंदगी कब तक है नहीं मालूम है.
And how long we're going to be alive?
इसलिए पहली फुर्सत में हम थोड़ा सा इसके लिए करते हैं.
So that's why the first time we should make an effort.
हम सब इरादा करें कि इंशाअल्लाह दीन की मेहनत में हम जरूर हिस्सा लेंगे.
So everyone should make an intention that we will participate in this effort of the.
कोशिश करें कि दुनिया के कोने-कोने में जाएं अल्लाह के पैगाम को लेकर.
Make an effort to go every corner of this world.
एक-एक इंसान के दिल को दस्तक दें ताकि उसको अल्लाह की तरफ तवज्जो हो जाए.
And not but each and every heart of the person in this world.
और उस तरीके से खुद हमारे ईमान में कमाल आएगा और अल्लाह से दोस्ती बढ़ जाएगी.
So that our iman is also increased and we become closer to Allah
Subhanahu wa Ta'ala. और सरकार-ए-आलम सल्लल्लाहु अलैहि वसल्लम के साथ में हमारा रिश्ता और
And our relationship to Nabi Sallallahu Alaihi Wasallam becomes stronger.
सब करेंगे इंशाल्लाह.
इंशाल्लाह. Are you ready?
अल्लाह पाक मुझे और आपको सबको हिम्मत और तौफीक.
May Allah give us all tawfiq inshallah.
अभी इज्तिमा आ रहा है, उस इज्तिमा में उस इज्तिमा से पहले मेहनत हो जाए, उसके बाद मेहनत हो जाए, उसमें हमारी शिरकत भी साथ हो, बहुत से लोगों को हम जमा कर लें और साथियों में गश्तें कर करके उनको बुलाएं. इस तरह की चीज़ों में मेरे दोस्तों अपने नाम पेश करें.